नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आज हामी झापा क्षेत्रका खेतबारीमा रहेका केराबारी डुल्छौ, अर्थात व्यावसायिक रूपमा विस्तार भइरहेको केरा खेतीको अवस्था हेर्छौ।
व्यवसाय केरा खेती विस्तार र व्यवस्थित गर्न सरकारी पक्षबाट भइरहेका कार्यक्रम, केरा व्यवसायमा लागेका व्यक्तिहरूले गरेको उन्नति र प्रगति पनि सुन्छौ।
3,000 कोसा बिक्री भयो भने 1,500 हुन्छ। केरा व्यवसायबाट अब राम्रै मिलेको छ, मैले अलिअलि गरे खाँदैछु, छोरा छोरी पढाउँदैछु।
भुटानी शरणार्थी समाजमा केराको फरक प्रयोगको चर्चा पनि गर्छौ। अहिले चाहिँ भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
विद्यालय नगएका बालबालिकालाई विद्यालय पठाउने सामूहिक प्रतिबद्धता साथ गएको सोमबार भुटानी शरणार्थी बाल मञ्चको 17 स्थापना दिवस मनाइएको छ। भुटानी शरणार्थी बालबालिकाको विकासका लागि गठित मञ्चको स्थापना दिवसका अवसरमा सरकारवालाहरूले सबै बालबालिका स्कूल गएका हुनेछन्, म तपाईं र हामी मिलेर काम थाल्नेछौ लेखिएका ब्यानरमा 5 औंलाको छाप अर्थात पञ्जापत्र गरेका थिए। शरणार्थी बालबालिकाको विकासको उद्देश्य सहित सन् 1996 अगस्त 6 मञ्चको स्थापना भएको थियो। मञ्चले सहायता संस्था लुथरन विश्व महासंघ र बेलायती संस्था रिफ्युजी वर्ल्डको सहयोगमा शिविरहरूमा विभिन्न कार्यक्रम गर्दै आएको छ।
भुटानी शरणार्थीलाई सहयोग गर्दै आएको सहायता संस्था वज्र फाउण्डेशनले झापा दमकको ढुकुरपानी क्षेत्रका 50 परिवारलाई घामबाट खाना पकाउने छातेचुलो अर्थात प्याराबोलिक बाँडेको छ। फाउण्डेशनले पुनर्वास भएका शरणार्थीका उब्रिएका छातेचुलो वितरणसँगै प्रयोग गर्ने विधि पनि सिकाएको छ। बितेको 3 फाउण्डेशनले झापा र मोरङका लगभग 2,200 परिवारलाई छातेचुलो वितरण गरिसकेको छ। शरणार्थी शिविरहरूमा चाहिँ 4,000 छातेचुलो प्रयोगमा छन्।
मेची अञ्चल यातायात कार्यालय बिर्तामोडबाट गएको आर्थिक वर्षमा 13,569 जनाले सवारी चालक अनुमति पत्र लाइसेन्स पाएका छन्। यीमध्ये सबैभन्दा धेरै 8,201 जनाले मोटरसाइकलको र 4,211 जनाले भ्यानको लाइसेन्स पाएका छन्। यसै गरी 393 जनाले ट्र्याक्टर, 463 जनाले लहरी, 271 जनाले मिनीबस, 16 जनाले पावर ट्रेलर, 10 जनाले क्रेन, 3 जनाले रोड लोडर र 1 टेम्पो अटो रिक्सा चालक अनुमति पत्र लिएको कार्यालयले जनाएको छ।
बेलायत पुनर्वास हुन चाहने भुटानी शरणार्थीलाई बेलायतका बारेमा जानकारी दिन शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सूचना सत्र सञ्चालन गर्ने भएको छ। आउँदो बुधबार बेलडाङ्गी 1, बिहिबार बेलडाङ्गी 2 र 3 तथा शुक्रबार शनिश्चर शरणार्थी शिविरमा कार्यक्रम हुनेछ। कार्यक्रममा बेलायतमा पुनर्वास भएका भुटानी शरणार्थीका जीवनयापन तथा उनीहरूलाई दिइएको सेवा सुविधाको बारेमा जानकारी दिइनेछ। कार्यक्रममा बेलायत पुनर्वाससँग सम्बन्धित प्रश्नहरू समेत सोध्न सकिनेछ। बेलायत पुनर्वास हुन चाहने शरणार्थीको छनौटका लागि भने यही वर्षभित्र मिशन आउने शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले जनाएको छ।
झापाको दमकमा महिलाका लागि सौन्दर्य सिप सम्बन्धी 1 प्रशिक्षण भएको छ। प्रिन्सेस ब्युटी पार्लरले गरेको तालिममा झापा र मोरङका 16 भुटानी शरणार्थी महिला सहित 55 सौन्दर्य व्यवसायी सहभागी थिए। तालिममा अनुहारको बनौट र रंगका आधारमा मौसम अनुसार गरिने सौन्दर्य प्रसाधनका बारेमा जानकारी दिइएको थियो।
रेडियो कार्यक्रम समृद्धिको यात्रा शुरू गरौं झापा र मोरङका केराबारी डुल्दै। ईसापूर्व 300 वर्षदेखि केरालाई खानकीको रूपमा प्रयोग गर्न थालिएको पाइन्छ। 10 शताब्दीमा पोर्चुगलमा यसको पहिलो पटक व्यावसायिक खेती गरिएको थियो। कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत उष्ण फलफूल प्रशिक्षक म्यानुअल केरा खेती प्रविधि 2064 अनुसार अहिले विश्वका 132 मुलुकमा केरा खेती गरिन्छ। विश्वमा हरेक वर्ष 280 लाख मेट्रिक टन केरा उत्पादन हुन्छ। नेपालमा 5,375 हेक्टरमा केरा खेती गरिएको छ र उत्पादन चाहिँ वर्षको 52,634 मेट्रिक टन छ। समुद्र सतहदेखि 300 मिटरसम्मको पानी नजम्ने गर्मी ठाउँमा केरा खेती गर्न सकिन्छ, तर नेपालमा 1200 मिटर उचाइसम्म पनि स्थानीय जातको केरा खेती भएको पाइन्छ। यस हिसाबले झापा केराको लागि उपयुक्त ठाउँ भन्छन् प्राविधिकहरू। झापाको घेराबारी केरा खेतीका लागि प्रख्यात छ। यहाँ कम्तीमा 500 किसानले व्यावसायिक रूपमा केरा खेती गरेका छन्।
झापाको घेराबारी गाउँ विकास समिति सदरमुकाम चन्द्रगढ़ीबाट 27 दक्षिण पश्चिम यो गाविसको एउटा गजबको विशेषता जताततै केरै केरा पातले झपक्कै बाटै ढाक्ने गरी केरा लगाइएको छ। मीना सुब्बालाई अहिले केरा गोड्न भ्याइ नभ्याइ छ। कति वर्ष भयो केरा खेती गर्न थाल्नु भयो?
3-4 वर्ष भयो। अरू खेती भनेको धान खेती हुँदैन, केरा खेती नै प्रशस्त मात्रामा राम्रो हुन्छ। अब धान 10 कटामा धान रोप्यो भने 12-13 मन पनि एकदम मुस्किलले, अनि यहाँ केरा रोप्यो भने अलिकति अब होइन 25-30 मन धान आउने पैसा चाहिँ हुन्छ। अनि त्यही भएर अनि केरा चाहिँ रोपियो। प्राय यहाँनिर पहिला यहाँनिर थिएन नि यस्तै खरै खर थियो, यस्तो खेती नै हुँदैन थियो। अब बस्ती बाक्लो भएपछि अब मलजल पनि पुग्दो रहेछ, बस्तु भए पनि पालिन्छ नि त। अनि त्यसैले अब मलजल प्रशस्त मात्र भएपछि अलिक धान खेती पनि हुन थाल्यो भनौँ न, अलिक केही मात्रामा।
केरा खेतीबाट वर्षको कति जति आमदामी लिँदै हुनुहुन्छ तपाईँहरू अहिले?
पहिले हुरी चलेर लडाइदिन्छ, लगानी पनि उठ्दैन। यो साल भनेको 1 भन्दा माथि नै, 1 लाख भन्दा माथि नै।
केरा खेती गर्दा खट्नु पर्ने, मेहनत गर्नुपर्ने कुरा चाहिँ के?
केरा खेती गर्दा सुरुमा गोडेको गोडै गर्नुपर्छ, त्यसलाई अब औषधि छिटै छिटै गर्नुपर्छ। अनि केरा जब त्यो गर्भिणी अवस्थामा हुन्छ नि, त्यो बेलामा नि किरा लाग्छ भनेर औषधि हान्नुपर्छ। जब त्यो केरा निस्किन्छ नि, फल निस्केपछि त त्यसलाई हेरेर गर्नुपर्छ। यसो केही पात झरेर त्यहाँ टाँसेको छ भने निकालेर फ्यालिदिनुपर्छ। प्रायः जसो भिटामिन अलिक ठुलो बढाउनुको लागि भिटामिन र विषादी चाहिँ हानिराख्नुपर्छ।
झापा घेराबारीको माटोमा पानी जम्दैन, गर्मी ठाउँमा हल्का दोमट र बलौटे माटो भएपछि केरालाई पुगिहाल्यो, गाँजिएर आउँछन् केराका बोट यस्तो ठाउँमा। दुर्गा प्रसाद भण्डारीले 3 बिघा खेतमा केरा मात्रै लगाउनु भएको छ। केरा फस्टाई र मौसम अनुसार वर्षमा 10-15 लाख रुपियाँसम्म कमाई हुन्छ।
जात त हाम्रो एउटै मात्रै जात छ, यो मालबोक, यसलाई चाहिँ काठमाडौँतिर झापाली मालबोक भनेर चिन्ने गरेका छन्।
वर्षमा सरदर कतिको केरा बेच्नुहुन्छ?
3 बिघा जति लाएको छु, त्यसमा करिब करिब अब 10 लाख 12 लाख 15 लाख जस्तो अब कस्तो प्रोडक्ट दिन्छ, जस्तो अब हामीले मल बिउ खाद विषादीहरू सबै चाहिँ यथेष्ट मात्रामा हामीले समयमा उपलब्ध गर्न सक्यौँ भने हाम्रो उत्पादन बेसी भएर जान्छ। जस्तो अब त्यसमा खर्च पनि छ, 1 बिघा बराबर लाखको हाराहारीमा हाम्रो खर्च हुन्छ। र यहाँ फाइदा के छ भने यहाँका किसानहरूले वस्तु पाल्न पाएका छन्, भैँसी पाल्न पाएका छन्, वस्तु बाख्रालाई प्रशस्त घाँस भएको छ, र त्यो जुन केराको पत्ताहरू जुन छ त्यो पत्ताहरू आगो बाल्नलाई अहिले जंगल जानुपर्ने अवस्था छैन। जंगलमा बोट बिरुवाहरू चाहिँ तमाम रूपमा काटिन्थे। र यहाँ हाम्रो केरा खेतीमा के छ भने तपाईँको निगुरो उत्पादन हुन्छ, निगुरो करिब करिब मात्रै 1 बिघा बराबर 50-60 हजार कमाई गर्छ।
झापामा 260 हेक्टरमा केरा खेती गरिएको छ र उत्पादन चाहिँ वर्षको 4,650 मेट्रिक टन छ। किसानलाई प्रति हेक्टर 1,44,000 का दरले फाइदा भइरहेको झापा जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ। घेराबारी पथरिया जस्ता सीमान्त गाउँ विकास समितिमा त धान उत्ति फल्दैन, जग्गा डाँडो डाँडै छ। फल्ने फसलको खोजी गर्दा गर्दै किसानले केराको मेलो बसालेका हुन्। घेराबारी 7 का कृषक शंकर भट्टराईले यसै साल मात्र केराबाट 4 लाख रुपियाँ आमदानी गर्नुभयो।
केरा खेतीको अवस्था भन्नुपर्दा अहिले चाहिँ हाल चाहिँ मैले 2 बिघा जति लाएको छु है, त्यसको आमदानी तपाईँको 3-4 लाखसम्म वार्षिक आमदानी हुन्छ। केरा भनेको काठमाडौँ नै लान्छौँ र हाम्रो स्थानीय देश छिमेकी भएको नाताले भारतमा पनि खपत हुन्छ। तपाईँको हाम्रो यो सरदर घेराबारी पथरिया लगायत दिनमा नेपाल र भारत गएर 2 लाख रुपियाँको चाहिँ जोस यो केरा बिक्री हुँदैछ।
केरामा कार्बोहाइड्रेट, फस्फोरस, प्रोटिन, म्याग्नेसियम, फलाम, पोटास र जिंक मात्र बढ्ता हुन्छ। यसको बिक्रीबाट धेरै व्यापारीले पनि राम्रै आयस्ता समात्न सकेका छन्। दमकको चोकमा केरा बेचेर साताको सरदर 4,000 अर्थात महिनाको 16,000 रुपियाँ हाराहारीमा आमदानी भइरहेको छ विष्णु प्रसाद विमलीलाई।
आज भने अब मेरो 5,000-7,000 आउँछ एकैचोटि एक लटमा। अघि अब होलसेललाई अलिकति बेचियो मिलाएर चाहिँ 400-500 छ होइन, अब अहिले चाहिँ अलिकति यसो 250 छ आफूले त्यहाँ झुन्नाएर राखेको छ। हाम्रो भनेको यो केराबारी यो शनिसारे लेटाङबाट आउँछ, उसले थोक यहाँ ल्याएर छोडिदिन्छ। हप्ताको अहिले लगभग मेरो 2 लटको गरेर चाहिँ 15,000 जति हुन्छ। साउ रुपियाँको त्यति थोकबाट चाहिँ मैले त्यति ल्याएर मैले त्यति बेचिरहेको छु अहिले।
15,000 केरा बिक्री गर्दा तपाईँलाई कति जति नाफा हुन्छ?
कोही अब अलिअलि कुहेर पनि जान्छ, कोही अब यसो सस्तो मस्तो मिलाएर पनि दिन्छ, लगभग 4,000 रुपियाँ बस्छ आफूलाई।
नेपाली जिब्रोले राम्रो स्वाद भेटेको फलफूल हो केरा, त्यसैले हुन सक्छ बजारका हरेक फलफूल पसलमा अलिकति भए पनि केरा झुण्ड्याएर राखिएकै हुन्छ। झापाका बजारमा झापा बाहेक मोरङका डाँगीहाट, लक्ष्मी मार्ग आदि ठाउँबाट पनि केरा आउँछ। दमकको बजारमा 18 वर्षदेखि फलफूल पसल चलाइरहेका जलिम मुल्ला मियाँ कहाँ केरा कहिल्यै टुट्दैन। दैनिक 2-2.5 हजार रुपियाँको त केरा मात्रै बिक्छ उहाँको पसलमा।
दिनमा मैले कोला बेच्छु 2500 रुपियाँ कोला यहाँ बिक्छ मेरो दोकानमा।
कहाँबाट आउँछ तपाईँ कहाँ यति धेरै केरा? जस्तो यहाँ काँचो केराको घरी पनि निकै देखेको छु, अलिअलि पाक्दैछ, कुनै पाकेको झुन्ड्याउनु भएको छ, एकदमै पहेँलो केरा चाहिँ झुन्ड्याउनु भएको छ उता अगाडि।
हजुर, त्यो कोला मेरो त कन्ट्याक्ट छ होइन, त्यो कन्ट्याक्टको यहाँ लोजीमारको मान्छे यहाँ पुगाइदिन्छ होइन, अब त्यसले कोला लगाऊ भने फोन गर्छु, त्यो फोन गरेर यहाँ कोला पुगाइदिन्छ। मेरो
2-3 हजार रुपियाँको केरा बिक्री हुन्छ दिनमा भन्नुभयो, कति नाफा हुन्छ?
2000 कोला बेच्यो भने 300-400 फाइदा हुन्छ। पहिला मालबोक कोला यहाँ ढेर थियो होइन, अहिले मालबोक कोला काठमाडौँतिर जान्छ, त्यही भएर यहाँ भण्डारी कोला चिनी चम्बा कोला ढेर बिक्छ अहिले।
खेती गर्नेहरूको त भइहाल्यो, केराको व्यापार गर्नेहरूको कमाई पनि राम्रो छ। झापाको दमकको बस पिसौनीमा केरा बेच्दै आएकी पशुपति चौधरीको घर खर्च यही व्यवसायले धानेको छ। मोरङ डाँगेहाटकी चौधरीको व्यापार उहाँकै आवाजमा।
केरा अब कहिले 2000-3000, कहिले 1000-1500 बिक्री भनेको, अब कहिले 4000 पनि हुन्छ, कहिले 5000 हुन्छ, कहिले 2000 हुन्छ, कहिले 1000 हुन्छ, कहिले 1500 हुन्छ। त्यो भन्दा अब पानी पर्यो भने बिक्री हुँदैन, घाम लागेको बेलामा पनि कहिले बिक्री हुन्छ कहिले हुँदैन, चाडबाडको बेलामा त अलिक धेरै हुन्छ, अरू बेलामा त त्यति साह्रो हुँदैन, ठिक ठिकै हुन्छ। केरा खोजेर त हामी सबै ल्याउँछौँ डाङी हाटेबाट, तिमीहरू भाउनेबाट ल्याउँछौँ। धेरै केरा खेती गरेको छ, कसैले अब कति छ 4 बिघा छ, 5 बिघा छ, 1-1.5 बिघा धान खेती गर्छ होइन, त्यहाँबाट अरू चाहिँ कोला लाउँछ। कसैको अब जति छ डाँडा खेती भने त्यतिकै त्यतिमा सबै कोलै लाउँछ, त्यही भएर धान चामल किनेर खान्छ। यो काम गर्न गरेको भनेपछि 10 वर्ष भइसक्यो, 10-11 वर्ष। अब कहिले अब 1000-1200 हुन्छ, कहिले 500 पनि हुन्छ, कहिले 2000 हुन्छ।
नाफा मात्रै त्यत्रो हुन्छ?
हुन्छ, धेरै बिक्री हुँदाखेरि त अब चाडबाडको बेलामा यसो दसैँ तिहार त त्यही पनि हो नि, दसैँ तिजको बेलामा चाहिँ 3000-4000 कोसा जान्छ, 1500 जान्छ चाडबाडको बेलामा। 3000 कोसा बिक्री भयो भने हुन्छ, 3000-1500 हुन्छ। केरा व्यवसाय गरेर त अब राम्रै मिलेको छ, मैले अलिअलि गरेँ, खाँदैछु, छोराछोरी पढाउँदैछु। श्रीमान अब घरमै बस्नुहुन्छ, घरमा अब के भन्छ अब बाख्रा पाठा यस्तो मजदुरी कहिले अब के यस्तै व्यापार गर्नुहुन्छ। चाडबाडको बेलामा त्यतिखेर सिजनमा 20 सिजनमा चाहिँ घरमै बस्नुहुन्छ। म चाहिँ जहिले दैनिकै आउँछु दमक, गाडी बन्द भयो भने पनि साइकलमा हुन्छ कि केमा हुन्छ, नाइट साइडमा जेमा भयो पनि हामी चाहिँ आउँछौँ। कहिलेकाहीँ यसो कोला सोला पाकेको छैन भने यसो बर बिरामी भयो भने घरमा बस्छु, नभए त जहिले पनि म हामी चाहिँ दमकै आउँछौँ। अबर परेको बेलामा साथीहरूसँग बास बसेर पनि बस्छौँ, हामी मालभोकै बेच्छौँ जहिले पनि, अरू त हुँदैन हामीहरूकोसँग। कहिले कहिले चिनी चम्पा आउँछ, कहिले एक दुई घडी त्यो कुर्कुच्चे आउँछ, जाजी आउँछ, त धेर जति मालभोकै आउँछ। यता हुँदै चाहिँ हामी कहीँ डुल्दिनँ, खालि भाउनेबाट ल्याउँछु। यसो मालभोक कोला यतातिर नभएको बेलामा चाहिँ यताबाट आउँछ, इलाम पारबाट आउँछ त्यो चिनी चम्पा कोला, उतिखेर मालभोक कोला नहुँदाखेरि, नभए त जहिले पनि हामी मालभोकै कोला ल्याउँछौँ। उताबाट नुन तेल सबै थोक, सबै थोक, छोराछोरी पढाउन लुगाफाटा सबै थोक, त्यही भएर हुन्छ।
केरा बेचेर आमदानी गरिरहेकी मोरङ डाङ्गीहाटकी पशुपति चौधरीका कुरापछि झापामा व्यवसाय केरा खेती विस्तारका लागि भइरहेका कामको कुरा। केरा खेतीका लागि 30 डिग्री हाराहारीको तापक्रम र समुद्र सतहदेखि 300 मिटरसम्मको उचाइ उपयुक्त मानिन्छ, यस हिसाबले झापा उपयुक्त छ। यहाँ व्यवसाय केरा खेती विस्तारका लागि के कस्ता काम भइरहेका छन् त? जिल्ला कृषि विकास कार्यालय झापाका बागवानी विकास अधिकृत सूर्यनारायण यादवका कुरा सुनौ।
वास्तवमा केरा संसारकै पुरानो फलफूल मध्ये एउटा हो, यो गर्मी भूभागमा हुने बालीहरू मध्ये यसको महत्वपूर्ण स्थान उपलब्ध छ। केरा बोटको रूख नभएर पातहरूको फेदको मोटो भागबाट मिलेर बनेको तपाईँको नक्कल स्टेम भने यसलाई स्युडो स्टेम पनि भन्छ क्या। केराको मुख्य काण्ड भने जमिनभित्र रहने हुँदा जमिनभित्रको काण्डलाई राइजोबियम भनिन्छ र यसको अवधि धेरैमा 1 वर्षभन्दा धेरै जाँदैन।
एकपटक फल दिएर त्यसको जीवन चक्र सकिन्छ?
सकिन्छ, तर उसले एकपटक फल्ना बित्तिकै उसले बच्चाहरू सक्कर जसलाई भन्छ धेरै दिन्छ, मुख्यतः 2-4 सक्करलाई मात्र राखेर अरू सक्करलाई बेला बेलामा हटाइदिनुपर्छ।
झापामा चाहिँ केरा खेतीको अवस्था के छ?
तपाईँको यहाँ खास गरी उत्तरी र दक्षिणी भेग भनेको, दक्षिणी भेगमा यो मालभोग केरा भने नेपालमै चिनिने घेराभरी गाविसमा किसानहरूलाई लगाइरहेका छन् र न्यूनतम 10 कट्ठादेखि चाहिँ अधिकतम 5 बिघासम्म पनि लाउने किसानहरू छ र घेरा बारी गाविसको 1, 3, 5, 7 र 9 वडामा घेरा खेती व्यावसायिक हिसाबले गरिएको छ र तिनीहरूको वर्षेनी एक वर्षमा लगभग चाहिँ 1 करोड़ देखि 1 करोड़ 40 लाख जति आमदानी लिने गरेछ।
माटोको कुरा गरौँ न, केराका लागि कस्तो माटो उपयुक्त हुन्छ?
माटोको हकमा हेर्यो भने किन केरा सबै खाले माटोमा भए पनि व्यवसायिक केराको लागि चाहिँ तपाईँको गहिरो राम्रो निकास भएको दोमट बलौटो माटो, चिम्टालो माटो एकदमै राम्रो हुन्छ र केरा खेती गर्नलाई कमसेकम माटोको पिएच 6 देखि 8 चाहिँ बीचमा हुनुपर्छ।
त्यो भनेको के हो, अलिकति व्याख्या गरौँ न।
पिएच भनेको खास गरी के हो भनेदेखि माटोको अम्लियपना चाहिँ र क्षारियपना चाहिँ जनाउने एउटा चाहिँ द्योतक हुन् र बढी अम्लीय माटोमा केरा लगाउनमा पानामा रोग भन्ने एकदम पानामा ओइल्याउने रोग लाग्छन्। त्यसकारण बढी अम्लीय भनेको 5.5 देखि तलको माटोमा केरा खेती उपयुक्त हुँदैन।
रोगको बारेमा यहाँले कुरा उकाइहाल्नुभयो, केरामा कुन कुन रोगहरू लाग्न सक्ने सम्भावना हुन्छ?
खास गरी सबभन्दा चाहिँ डरलाग्दो रोग भने केराको पानामा ओइलाइने रोग हो। त्यसपछि तपाईँको पातमा लाग्ने थुप्ले रोग हुन्छन् र बन्चिटप भने पनि एकदमै समस्या चाहिँ लाग्ने रोग हो र त्यस्तै कोत्रे रोग हुन्छन्, गानामा घुन लाग्ने रोग हुन्छ। यी रोगहरूमा यहाँ त्यतिको समस्या देखिएको छैन कि, खास गरी पानामा रोग र चाहिँ तपाईँको बन्चिटप रोगहरू चाहिँ देखिएको छैन। सामान्यत अब तपाईँको यहाँ पातको थुप्ले रोग भनेको नियन्त्रण हुन्छ, धेरै ठुलो कुरो होइन।
यसको व्यावसायिक हिसाबले खेती गर्नका लागि त केही प्राविधिक ज्ञान पनि चाहिएला किसानलाई, यो कति कति अन्तरमा रोपिनुपर्छ अनि यसमा चाहिँ कुन कुन मल बिउहरू तपाईँहरू सिफारिस गर्नुहुन्छ?
खास गरी के हो भनेदेखि यदि वास्तवमा किसानले व्यवसाय हिसाबले केरा खेती गर्ने भनेदेखि उन्नत जातका केराहरूमा चाहिँ ग्रोस माइकल भने छन्, रोबस्टा छन्, विलियम हाइब्रिड छन्, मालभोग छन्, फोभान भने छन्, ड्वार्फ क्याभेन्डिस, यी जातहरू चाहिँ प्रायः नेपालमा लाउनेमा अहिले खास गरी विलियम हाइब्रिड रोबस्टाहरू चाहिँ राम्रो चाहिँ बजार लिया छन् र खास गरी हामीले अहिले बदल्दो युगको परिस्थितिमा चाहिँ भनेको मतलब मैले भन्न खोजिया के भनेदेखि विषादी रासायनिक विषादी र रासायनिक चाहिँ मलका प्रचुर मात्रामा चाहिँ प्रयोग गरिँदा चाहिँ वास्तवमा माटो बिग्रिने भएको हुनाले हामी किसानलाई सक्दो तपाईँको प्राङ्गारिक मल, त्यसपछि तपाईँको यो भर्मी कम्पोस्ट प्रयोग गरेर चाहिँ खेती गर्न गरिरहेका छौँ र किसानले यदि खेती लाउने भनेदेखि यहाँ अग्लो पुड्किएर चाहिँ अग्लो जात भएको हुनाले अग्लो जातमा खास गरी जस्तो मालभोग जस्ता जातमा 3 मिटरको फरकमा लाउने भनेका छौँ र पुड्के जातहरूमा 2 मिटरको चाहिँ दूरीमा कमसे कम केरा चाहिँ लाउनुभन्दा अगाडि चाहिँ खाडल खनिकन सक्दो चाहिँ केरा ठुलो बट भएको हुनाले एउटा खाडल कमसे कम 2 देखि 3 फिटको गहिरो गरिकन त्यसमा चाहिँ मल र तपाईँको त्यही मैले भने कम्पोस्ट मल यदि सक्नुहुन्छ भने, यदि रासायनिक मलै हाल्ने भने कि रासायनिक मलको हकमा 200 ग्राम युरिया, 100 ग्राम डिएपी र 250 ग्राम पोटास प्रति वर्ष प्रति बोटमा सक्नुहुन्छ भने 5 केजी खरानी, बिरुवा रोप्ने समय 20 केजी गाईबस्तुको मल वा कम्पोस्ट मल 5 केजी खरानी हाल्दा चाहिँ एकदमै उत्पादन राम्रो दिएको पाइएको छ र अध्ययन अनुसार र किसानको चाहिँ भनौँ न उनीहरूको चाहिँ भनाइ अनुसार 1 वर्षमा प्रति हेक्टरमा खर्च कटाएर केराबाट 1,50,000 1 हेक्टर भनेको 30 कट्ठामा आमदानी गरेको पाइएको छ। किनभने प्रति कोसा 2 रुपियाँ 10 पैसाले प्रति किसानकै घरमा गएर यहाँ किन्ने गरेछ र एउटा घरमा कमसे कम तपाईँको 60 देखि 65 हुन्छ, त्यो हिसाबले गर्दा पनि किसानको लागत धेरै चाहिँ लागत भन्दा आमदानी धेरै भए पाइएको छ।
त्यसो भए केरा खेतीका लागि जिल्ला कृषि विकास कार्यालय जहाँ तपाईँ बागवानी अधिकृत भएर बस्नुभएको छ यो कार्यालयले चाहिँ के कस्तो प्रोत्साहन पुग्ने किसिमका कार्यक्रमहरू चलाएको छ त झापामा?
वास्तवमा यो 2052 सालदेखि नै कृषि विकास कार्यालय नै सञ्चालन गरेको कार्यक्रमहरू, कृषि विकास कार्यालयकै सञ्चालन फलस्वरूप अहिले घेराबारीमा त्यत्रो स्केलमा त्यत्रो चाहिँ ठुलो ठाउँमा चाहिँ केरा लगाइएको छ। अब किसानहरू व्यवसाय हिसाबमा जाँदा हामीले दिने प्राविधिक सरसल्लाह हामी बेला बेलामा दिँदैछौँ, जाँदैछौँ, आदान प्रदान भइराखेको छ। अरू चाहिँ खास गरी अरू दिने कुरा चाहिँ हामी कृषि विकास कार्यालयलाई किसान व्यवसायतिर गइसकेपछि हामी किसान व्यवसायीकरण गइसक्यो किसानलाई भन्दा चाहिँ किसानहरू जहाँ चाहिँ तपाईँको कृषिप्रतिको चाहिँ आकर्षण छैन विकर्षण छ त्यस ठाउँमा चाहिँ हामी केरामा चाहिँ तपाईँको 6 कट्ठामा एउटा केरा फलफुल चाहिँ प्रदर्शन कार्यक्रम राखेका छौँ र अन्य अन्य ठाउँमा पनि केराप्रति कृषकहरूले हामीलाई चाहिँ आकर्षण गर्न खोज्दैछौँ। फलफुल प्रदर्शन भनेको डिमोन्स्ट्रेसन सित्तैमा दिन्छौँ हामी 12,000 सम्मको चाहिँ जम्मै केरा बिरुवा, त्यसपछि तपाईँको मलजल, त्यसपछि विषादी, त्यसपछि पाइप किन्न हामी 12,000 सम्मको रकम दिएर किसानहरूलाई उत्सुक गराएका छौँ।
मतलब कोही किसानले 6 कट्ठा भन्दा बढी जमिनमा केरा खेती लगाउन चाह्यो भने उसलाई सहयोग गर्ने हो?
कस्तो भनेदेखि केरा चाहिँ खेती अब जस्तो घेराबारीमा भएछ घेराबारी वरिपरि भन्दा अलिकता देखिने कमसेकम धेरै नजिकमा एउटा ट्रायल गरिदिएपछि केरा राम्रो भइसकेपछि डिमोन्स्ट्रेसन हो त राम्रो भइदिएपछि त्यहाँ किसानहरू आफै लाउँछ पछि व्यवसायीकरणतिर जान्छ।
एक वर्षमा कति किसानलाई गराइन्छ?
एक वर्षमा चाहिँ अब पोहोर पार एक वर्षमा एउटा किसान भन्दा धेरैले हामी एउटा समूहमा हो, समूह किसानले एकजनालाई भन्दा धेरै गर्नै सकिँदैन किनभने हाम्रो बजेट एकदमै न्यून हुन्छ। अहिलेसम्म हामीले 2 वर्षमा 2 किसानलाई गरेका छौँ र जसको फलस्वरूप किसान अहिले राम्रै गरे जस्तो पोहोर चाहिँ हामीले तल कुमरखोदमा चाहिँ तपाईँको सन्थाल ग्रुपमा गरेका थियौँ, ती सन्थाल ग्रुपवालाले चाहिँ एक बिघाबाट चाहिँ तपाईँको केरा मात्रै लगभग लगभग चाहिँ उनीहरूले 80-90 हजारको केरा बेच्यो र त्यसपछि तपाईँ त्यहाँबाट लागेका बालीहरूमा तरकारीहरूबाट लगभग 10-15 हजार र त्यसपछि सक्करबाट 10 हजार गर्दा लगभग उसले ती समूहले सन्थालमा सन्थाल ग्रुपमा 12 वटा सन्थालहरू थियो, तिनीहरूले कमसे कम एक बिघामा चाहिँ एक वर्षमा तपाईँको 1,20,000 जति आमदानी लिन सकेको छ।
उहाँ हुनुहुन्थ्यो जिल्ला कृषि विकास कार्यालय झापाका बागवानी विकास अधिकृत सूर्यनारायण यादव, झापामा व्यवसायिक केरा खेती विस्तारका लागि भइरहेका काम र उपलब्धिका बारेमा बताउँदै। झापा क्षेत्रमा व्यावसायिक रूपमा केरा खेती फस्टाउँदै गर्दा त्यही क्षेत्रमा रहेका भूटानी शरणार्थी समाजमा केराको साइनो फरक छ। खान र कमाई गर्नका अलावा बाँस र प्लास्टिकले बनेका छाप्राहरूको बस्ती शरणार्थी शिविरमा केरा खेतीको प्रयोजन भिन्न रूपमा भइरहेको छ।
यो कोलाले एडभान्टेज के हुँदो रहेछ भने कोलाले जुन हाम्रो आगोको बेलामा अब कोलामा बेसी पर्याप्त पानी भएको कारणले गर्दा छिटो हामीहरूले त्यसलाई आगोमा नियन्त्रण गर्न सकिँदो रहेछ। किन सकिँदो रहेछ भने काटेर हामीले लगायौँ भने त्यति उग्र रूप लिएर जान नसक्दो रहेछ। र अर्को डिसएडभान्टेज के छ भने कोलाबाट उसले बेसी भित्रको यो मिनरलहरू छिटो सक गरेर अरू भनौँ अब सागसब्जीहरूलाई त्यति साह्रो उब्जरा शक्ति चाहिँ दिन सक्दो रहेछ कोलाले। अरू के छ भने अब हाम्रो त केही पनि छैन अब रिफ्युजीभित्र रही भए पनि हाम्रा भाइ बहिनीहरूले पढाउनको लागि चाहिँ अब हामीहरूले यसो बाख्राहरू पालेका हुन्छौँ होइन, अब कसै कसैले एउटा सुरक्षित हिसाबले कुखुराहरू पालन गराएका छन्, अब त्यसलाई पनि निकै अब सहयोग गर्छ। कुखुरालाई पनि हुँदो रहेछ काटेर दिनको लागि, त्यो अब अहिले गिरिराज भन्दो रहेछन् त्यसलाई पनि काटेर दिँदो रहेछन्। अब सुँगुर पालन छ भएन भने बाख्रा पालन छ, त्यसले चाहिँ निकै हामीले नि एफोर्ड गरिरहेको छ।
बेडागी एक शरणार्थी शिविरका एकजना सामाजिक कार्यकर्ता दधिराम ढुङ्गाना, उहाँका कुराबाट शरणार्थी शिविरमा केराको प्रयोजन भिन्न पाराले भइरहेको बुझ्न सकिन्छ। सबैजसो खर र बाँसले बनेका छाप्रा, कसैको सानो गल्तीले आगोको बेहिफाजत भयो भने एकैछिनमा शिविरमा आग लागि पनि हुन सक्छ। यस्तो बेलामा आगोको फैलावट रोक्न केराका दाम्चाले ठूलै भर्थेक पनि गर्छ। शरणार्थी शिविर छाप्राहरूको लस्करै बस्ती, एक छाप्रोदेखि अर्को छाप्रो बीच त्यस्तै केही फिटको मात्र अन्तर, तर बितेको 20 वर्षमा बाक्लो शिविरमा बोट बिरुवा पनि प्रशस्तै रोपेका छन् शरणार्थीले। बर्ता त केरै रोपिएको छ शिविरमा। बेलडाँगी 2 शरणार्थी शिविरकी सावित्रा गुरुङ,
घरमा त्यस्तै कुनै कुनै घरमा चाहिँ छैन, प्राय अरू घरमा चाहिँ एउटा घर बराबर छ 10-12 वटा बोटहरू चाहिँ। केरा चाहिँ किन रोपिन्छ भन्दा चाहिँ विशेष गरी सबैभन्दा पहिला चाहिँ आगो लागिबाट बच्नका लागि पनि, आगोहरू निभाउनका लागि पनि केराले धेरै सपोर्ट गर्ने, केराको बोर्डले चाहिँ, अनि त्यही भएर पनि हो। अनि अरू त्यसको फलहरू चाहिँ बर्ताउँदी त्यस्तै खानका लागि चाहिँ रोपिन्छ, बाख्रा वस्तुलाई पनि दिन्छ। अब घाँस पत्ता चाहिँ बाख्रा गाई गोरुहरू अब कसै कसैले चाहिँ पालेको हुन्छ, उहाँहरूले चाहिँ गाई गोरुलाई दिन्छ भने चाहिँ उसको थाम चाहिँ सुँगुरहरूलाई चारोमा चाहिँ प्रयोग गरिन्छ। कसैकोमा चाहिँ धेरै अब काम गर्न नसकेको व्यक्तिहरू हुन्छ नि त, जो कोही चाहिँ अब बाहिर गएर चाहिँ कमाउन नसकेको चाहिँ अब घरमै चाहिँ केराहरू रोपिरहेको छ भने चाहिँ उनीहरूले त्यही केरा बेचेर चाहिँ उनीहरूको घर घरेलुमा चाहिँ पैसाहरू चाहिँ जुटाउन सक्छ।
मान्छेको बसाई लम्बिँदै गएपछि सामाजिक सांस्कृतिक मान्यता चालु राख्न पनि बदलिँदो अवस्थामा अभ्यस्त हुनै पर्दो रहेछ। आँगनमा शीतल ताप्न रोपेका ठूला पात हुने अठिया केराका बोटले दिने फलले व्रत बस्नेहरूलाई गतिलो फलाहारको काम गरेको छ। बेलडागी एक शरणार्थी शिविरकी कृष्णा चापागाई,
अठ्याको लागो एक वर्षमा एकचोटि मात्रै एक खेप मात्रै घरी लाग्छ होइन, 3-4 घरी नै हुन्छ, तर एकदमै ढिलो हुँदो रहेछ क्या त्यो चाहिँ। मैले शीतलको लागि चाहिँ रोपेको अनि कुनै बेला व्रतमा खाइन्छ भनेर, पूजाहरूमा काम लाग्छ भनेर त्यो पातहरू पनि धेरै हुन्छ होइन, ठुलो बोट हुन्छ, धेरै पात हुन्छ, पूजाआजामा काम लाग्छ, अरूतिर जानु पर्दैन खोज्नको लागि।
के सजिलो भएर केरा रोप्नु भएको होला, प्रत्येक छाप्रोमा वरिपरि केरा देखिन्छ अथवा अलिक अग्लो ठाउँबाट हेऱ्यो भनेदेखि त एउटादेखि अर्को छाप्राको बिचमा केराका बोट मात्रै देखिन्छन् प्राय ठाउँमा होइन।
चाहिँ खासै गरेर भन्नुपर्छ भने चाहिँ आगो लागि हुन्छ होइन, पानीको अलिकति समस्या छ, पानी त्यति साह्रो भनेको बेलामा भरिरहेको हुँदैन, अब त्यो कोला हुँदाखेरि चाहिँ धेरै त्यसले क्या सहायता हुँदो रहेछ, कोला काटेर कति मान्छेहरूको घरहरू जोगिरहेको छ।
झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविरका कतिपय ठाउँमा त केराको सानोतिनो बगान नै छ, एउटा दुईटा गर्दै आफै नयाँ झाङ गाँजिने र एकपटक रोपेपछि खासै मेहनत गरिरहनु नपर्ने भएकोले शिविरमा केरा खेती बढेको बताउँछन् शरणार्थी। बेलडाँगी एक शरणार्थी आदिवासी शिविरका खड्ग बहादुर खड्का
नानीहरूलाई छरछिमेकीमा जसकोमा फल्यो त्यसकैमा बाँडेर खाइन्छ अथवा अब यो बेच्ने भनेको चाहिँ अहिलेसम्म हामीले बेचेका छैनौँ। चाडबाड आउँदा व्रत बस्छ चाहिँ यही युज गरिरहेको छौँ। अब किन्न गयो भने 50-60 रुपियाँ भनिहाल्छन्। त्यति श्रद्धा पर्दाखेरि त अब बोट्न फलेन भने त किनेर ल्याउनै पर्यो होइन। तिजमा चाहिँ होला दुई तिन झ्याङ छ, दुई चार घरलाई हुन्छ भन्ने छ। तिजको लागि चाहिँ एकचोटि चाहिँ अब कोला मास्ने भन्ने पनि भएको थियो। अहिले सरसफाई गरेर स्याहार सुसार गर्दाखेरि राम्रै भइरहेछ।
कहाँबाट ल्याएर बिरुवा रोप्नु भएको सुरुमा?
बिरुवा त अब बाबा आमाहरूले अब यहाँ हामी माईबाट यहाँ सरेको, कहाँबाट ल्याएर रोप्नु त्यो चाहिँ थाहा भएन।
भुटानीहरूको सामाजिक र सांस्कृतिक मूल्य नेपालीसँग मिल्ने छ, यसको प्रभाव र आदत पनि हो। नेपाली सिप स्वाद र आनी बानी पनि नेपाली समाजको भन्दा अलग नहुनु, घर वरिपरि केही न केही फलफूल रोप्ने आदत नेपालका नेपालीको जस्तै नेपाली भाषी भुटानीको पनि भुटानदेखिकै हो। केराबाट वस्तु बाख्रालाई घाँस अनि कतिपयले त बेचेर सानोतिनो आयस्ता पनि गरिरहेका छन्। बेलडागी एक शरणार्थी शिविरका मन बहादुर पौडेल,
त्यस्तै 10-12 छ। यो चाहिँ पहिलादेखि नै यहाँ स्थापित छ, उहाँदेखि नै हामीले चाहिँ कोलाहरू लगाएको 17-18 वर्ष।
वर्षमा सरदर कति घरी केरा निकाल्नुहुन्छ यहाँबाट?
वर्षमा अब घरमा पनि खाइन्छ, त्यस्तै अब विशेष गरी हामीले व्यावसायिक हिसाबले भन्दाखेरि पनि आफ्नै परिवारको लागि प्रयोगको लागि पनि नानीहरूलाई खानको लागि आफूले खानको लागि पनि बेसी लगाएको हुन्छ। अनि त्यसमा चाहिँ धेरै एउटा कुरो त्यसलाई हामीले प्रयोग हुने भनेको चाहिँ एउटा बोट पनि हामीले प्रयोग गर्छौँ। त्यसलाई चाहिँ विशेष गरी घरमा पालेका घर पलुवा जनावरको लागि पनि त्यसलाई चाहिँ घाँसदेखि लिएर त्यसको बोटै पनि काटेर पकाएर दिँदाखेरि राम्रोसँगले त्यसले चाहिँ हामी प्रयोग गर्न सक्छौँ। 2-3 हजार पैसा चाहिँ कमाइन्छ। यो कोलाको बोट चाहिँ विशेष गरी हामीले बेसी मेहनत गर्नु नपर्ने पनि एउटा वृक्ष हो, जुन चाहिँ हामीहरूले एउटा मेरो पनि लगाउनु त कसैले लगाएको भने वल्लो घर तल्लो पल्लो घरको लगाएको देखेर पनि साथीहरू लगाउँदाखेरि त्यो चाहिँ सरक सरिहाल्दछ। त्यसले चाहिँ त्यसै मेहनत पनि गर्नु पर्दैन। सबै नै हाम्रो बाबुबादेखि अलिक परिश्रमी नै हुनुहुन्थ्यो उहाँहरू सधैँ भुटानदेखि पनि, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले फलफुल घर वरिपरि लगाउनु चाहिँ उहाँको एउटा शोक पनि हो। त्यसले गर्दाखेरि कोलाको बोट अनि अम्बकको बोट त्यसरी नै अरूको आँपको गाछहरू अहिले हाम्रो घर वरिपरि नै छ, त्यहाँबाट फाइदा हुन्छ।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम एचिट्युन 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा पोस्ट बक्स नम्बर 6469 काठमाडौँ र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 556 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजवाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल बिदा माग्छौ। नमस्कार।